कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम सिन्धुलीको रेडियो सहारा बर्दिवासको रेडियो दर्पण सर्लाहीको रेडियो एकता दोलखाको कालिन्चोक एफएम रामेछापको रेडियो तीनलाल नुवाकोट एफएम वीरगंजको नारायणी एफएम हेटौँडा एफएम चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत दमौलीको रेडियो भानुभक्त रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंग बागलुङको रेडियो सारथी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम कपिलवस्तुको रेडियो बुद्ध आवाज कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम दाङको रेडियो प्रकृति एफएम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज नारायण ढकालको उपन्यास दुर्भिक्ष सुन्दैछौ। अब सुनौ उपन्यासको बाँकी अंश।
चैतको एक बिहान म डेराबाट निस्केँ र सरासर पत्रिकाको अफिसमा पुगेँ किनकि एसटिडीको लाइन मेरो कोठामा थिएन। मैले नम्बरहरू थिचेँ। म तिमीसित माफी चाहन्छु। मेरो अपराध त्यति हो कि मैले तिमीलाई अरू के भएको देख्न सकिनँ। हुनसक्छ भने माफ गर, तर उसले कुनै जवाफ दिइनँ। म चलचित्रका दृश्य झैँ पुराना सम्बन्धका परिदृश्यहरू सम्झिरहन्छु। यदि यस्तै हो भने म सम्पूर्ण रूपमा नष्ट हुनेछु। मलाई माफ गर। मैले ईश्वरसँग गरिने प्रार्थनाको तर्जमा आफ्नो आत्मालाई खुला पारिदिएँ, तर फेरि उसले कुनै जवाफ दिइनँ। म जीवनलाई नयाँ किसिमले पुनरावलोकन गर्न चाहन्छु। म आफ्नो आत्मिक नवीकरणको पक्षमा छु। म आफ्नो इतिहासका समस्त पापहरूलाई भर्सना गर्दै जीवनको पुनर्संरचनाको पक्षमा छु। तिमी मलाई साथ देऊ। म घनघोर पश्चातापको मुद्रामा छु। मलाई माफ गर। न्यायको कटघरामा उभिएको अभियुक्त झैँ म बर्बराउन थालेँ उसँग। त्यति भन्दा भन्दै म गला अवरुद्ध हुने अवस्थामा पुगिसकेको थिएँ। आँसुले दुवै आँखा थुनिसकेका थिए। त्यसपछि उसले त्यताबाट जवाफ दिए, म तिमीलाई कदापि माफ गर्न चाहन्न। तिमी लोग्ने मान्छेहरूसित मेरो बिल्कुल घृणा छ। आइन्दा फोन गर्ने दृष्टता नगर। म माफी चाहन्छु। माफ देऊ। म पुनः पहिले चाहिँ तिम्रा सुन्दर कविताहरूको प्रेरणा हुन चाहन्छु। मलाई माफ गर। म मृत्युको मुखमा पुगेको निरीह आतताई चाहिँ शिथिल भएर याचना गर्न थालेँ। अब म तिमीलाई माफी होइन तिम्रो सर्वनाश चाहन्छु। तिमीलाई थाहा छ म कुनै वेश्याभन्दा पनि निकृष्ट छु। तिमीले मेरा कविताहरूको कुरा गर्यौ, तर अब म आफ्नो समस्त रचनामाथि थुक्न चाहन्छु। आई हेट माई सेल्फ एन्ड माई पोएट्री। त्यसपछि उसले फोन राखे। मैले पुनः त्यही नम्बर रिडायल गरेँ, तर उसले रिसिभर होल्डमा राखेको जस्तो देखिन्थ्यो किनकि त्यसपछि त्यो बिहानभरि नम्बर थिच्दा पनि इङ्गेज ध्वनि मात्र आइरह्यो। तेस्रो दिन पुनः राति ऊ टेलिफोनमा फेला परी। म त्यस दिन केही बढी नै पिएर अफिसमा बसेको थिएँ। सुरुमा मैले उसलाई पहिले जस्तै उचाइमा आफ्ना भावनाहरू प्रकट गरेँ, तर उसमा कुनै परिवर्तन थिएन। त्यसपछि मैले भने, गल्ती तिमीले पनि गरेकी छौ। जुन बेला तिमी मलाई प्रेम गर्छु भन्थ्यौ, त्यसबेला एक रात रक्सी खाएर आफूले दाई भनेको मानिससित सुतेकी थियौ। त्यसबेला मैले ठुलो ठुलो त्यो परिदृश्यलाई हेरेर माफी दिएको थिएँ। त्यसबेला अहिले चाहिँ तिमीले मसित प्रेमको निम्ति दुहाई मागेकी थियौ, तर मैले सरलतापूर्वक तिम्रो त्यो भूललाई बिर्सिएको थिएँ। तसर्थ तिमी पनि अहिले मेरो भूललाई बिर्सेर मलाई पहिले जस्तै साथी बनाऊ। त प्रेमको हत्यारा होस्, त मेरो खुट्टामा पनि सुहाउँदैनस्, उसले भने। त्यसपछि मैले रक्सीको सुरमा उसलाई बेसरी मुख छोडेँ। राधाकृष्णले रेस्टुराँका केटीहरूलाई गर्नेभन्दा पनि निर्लज भएर मैले उसलाई गाली गरेँ र अन्त्यमा भने, अब म तँसित माफी होइन तेरो लास हेर्न चाहन्छु। एक दिन म तेरो हत्या गर्नेछु। उसले कुन बेला फोन राखी मलाई थाहा भएन, तर म धेरै बेरसम्म उसलाई मार्छु भनेर बरबराइरहेको थिएँ। त्यस रात पनि मैले बेहोस भएर नढलुन्जेलसम्म रक्सी निलिरहेँ। होसमा आएपछि पनि मेरो मनमा हिजो रातिको उन्माद यथावत रहिरह्यो। केही फरक थिएन मेरो मनोदशामा गत रात र त्यस बेला। आज बिहानी पखको उत्तेजना त बेलुकीको भन्दा बढी व्यवस्थित र मूर्त थियो। मलाई रन्जुको लास आफ्नै आँखाले हेर्ने चाहनाले उकासिरहेको मात्र होइन, म उसलाई मार्दैछु भन्ने कुराले अझ बढी उन्माद दिन थाल्यो। यस्तो हुन्छ, यो स्वाभाविक छ, यो कुनै नयाँ आविष्कार होइन। एक किसिमको संस्कारले हुर्केको दिमागमा सम्पत्ति र आइमाईमा एकाधिकारको निम्ति पागल उन्मादहरू स्वाभाविक हुन्छन्। सुरुमा केही अस्वाभाविक पनि हो कि भन्ने लाग्न सक्छ, तर पछि त्यसै किसिमको सौन्दर्यबोधको पराकाष्ठा निर्माण हुन पुग्छ। यस्तो किन हुन्छ, कसैसित पनि तर्क हुँदैन। त्यस्तै म पनि तर्कविहीन भएर चुरोट पुगिरहेको बेला राधाकृष्ण आइपुग्यो। उसले आँखा अगाडिको सबै परिस्थिति हेरेपछि मेरो गत रातको हालत र हैसियतबारे बुझ्यो। उसले भन्यो, हिजो राति यहीँ सुत्नुभयो कि क्या हो? मैले हो या होइन कुनै जवाफ दिएन। मैले केवल चुरोटको धुवा एकनास फोकेर हावामा उडाइरहेँ। त्यसै बेला पत्रिकाको लेखापाल कोठामा बस्यो। नमस्कार गरेपछि लजाउँदै आफ्नो कुरा फटाफट भन्न सुरु गर्यो। म बिहानै हजुरको डेरामा पुगेको थिएँ। हजुर हिजो राति पनि नआएको कुरा घरबेटीले बताइन्। त्यसपछि म यहाँ आएको। मलाई उकिन आयो पहिले नै थाहा भइसकेको थियो। पत्रिका केही वर्ष यता बिस्तारै ओह्रालो लागिरहेको थियो। अझ केही समय यता त ओह्रालो लाग्ने क्रम अझ तीव्र रफ्तारमा बढेको थियो। हुन त यो असर थोरै पुँजी भएका धेरै दैनिक र साप्ताहिकहरूमा परेको थियो। प्रजातन्त्रपछि ठूलो पुँजी र आकारका दैनिकहरू फस्ट आए, तर तिनले साना साप्ताहिकहरूको च्यान पनि सँगसँगै खने। दीपज्योतिको हालत पनि त्यस्तै थियो। त्यो क्रमशः च्यानतिर अघि बढिरहेको लाश जस्तै थियो। लेखापालले भन्यो, हजुरलाई थाहै छ यहाँका छजना स्टाफहरू कसैले पनि तीन महिनादेखि तलब खान पाएका छैनन्। प्रेसमा पनि 2 लाखभन्दा बढी तिर्नुपर्ने भइसकेको छ। अर्को हप्ता 40-50 हजार दिन सकिएन भने पत्रिका छाप्दै छाप्दिन भनेको छ प्रेस मालिकले। अब त काठमाडौँको बिक्रीले कागज किन्न पनि नपुग्ने भइसक्यो। लेखापालले भन्यो, यो निकै ठुलो विडम्बना हो। हिजो मिसन पत्रकारिता गरेर प्रजातन्त्रको निम्ति योगदान गर्ने संस्थाहरूको यो हालत, अब जे गर्न पनि बिग हाउस नै अघि सर्नुपर्छ। अब हाम्रा यी साप्ताहिकहरू पनि बिग हाउसकै शरणमा नगई बाँच्नेवाला छैनन्। राधाकृष्णले भन्यो, मैले त्यसमा केही टिप्पणी गरिनँ। मेरो टाउको एकदमै चर्को किसिमले दुखिरहेको थियो। मेरो ओठ मुख र सारा आँत मरुभूमि झैँ सुक्खा र तातो भएका थिए। मेरो जिब्रो मुखको आफ्नो क्षेत्रमा चलाउन पनि मुस्किल भइरहेको थियो। म सामान्य हालतमा थिइनँ। म यस विषयमा तपाईँसँग भोलि कुरा गर्नेछु, आज तपाईँ जानुहोस्। मैले अलि रुखको शैलीमा यो कुरा लेखापाललाई भने। त्यसपछि ऊ गयो अनि राधाकृष्णतिर फर्किएर भने, राधाकृष्णजी, त्यो भूमिगत रेस्टुरेन्ट अहिले बिहान खुल्छ कि खुल्दैन? यदि खुल्छ भने आज बिहानको खाना त्यहीँ गएर खाउन, छौडीहरूसित बसेर। राधाकृष्ण मेरो प्रस्तावले छक्क पर्यो र मतिर पक्क परेर हेर्न थाल्यो। किन अलमलिनु भएको? त्यहाँ जान त मलाई भन्दा तपाईँलाई रमाइलो छ नि। कमसेकम समीराले तपाईँलाई खातिरदारी गर्छे, माया गर्छे, भावुक हुन्छे, आफ्नो पराई भएको लोग्नेको छाया तपाईँको अनुहारमा हेर्छे, रुन्छे। मेरो त को छ र त्यहाँ? मेरा निम्ति रुने कोही पनि छैनन् यो संसारमा, मैले भने। तर सम्पादकजी, मलाई त त्यो रेस्टुरेन्टमा भएका सबै केटीहरूमध्ये डुवलमा सेर्भिने निकै मालदार लाग्छ। लवै गर्ने हो भने पनि म त्यति त्यसैसित मात्र गर्छु, उसले भन्यो। ऊ अझै पनि गम्भीर देखिएन। मलाई उसित रिस उठ्न थाल्यो। तर मेरो मनोदशा यति बिग्रिएको थियो कि उसले भनेको कुरासित म तत्कालै तटस्थ हुन पुगेँ। त्यसपछि उसलाई सोधेँ, मानिसहरू किन एकअर्काको हत्यामा कामदैनन्? यो विषयान्तरपछि राधाकृष्ण पुनः छक्क परेर मेरो अनुहारमा पढ्न थाल्यो। तपाईँ जवाफ दिन सक्नुहुन्न किन हिजो राति सोझो र सज्जनका रूपमा सुतेको मानिस बिहान उठ्दा हत्या र हिंसाको मनोविज्ञान बोकेर भिड्नुहुन्छ? यस्तो आत्मिक र दार्शनिक पुनर्जन्म किन हुन्छ मानिसको विश्वासमा? कि हामी सबै तुच्छ अहङ्कारका कैदी हौँ? म कराएँ। म केही बढी नै उत्तेजनामा थिएँ। त्यसपछि राधाकृष्ण एकदमै नर्भस भयो। मैले भने, तपाईँ नडराउनुहोस्, हामी कुनै भट्टीमा जानेछौँ। यसअघि साँझ परेपछि बस्थ्यौँ, अब हामी बिहानैबाट आरम्भ गर्नेछौँ। यो पनि बाँच्नुको एउटा बानकी हो, जीवनयात्राको एउटा नमुना हो। अन्त्यमा हामी भूमिगततिरै हानियौँ, किनकि कुनै पनि पतनको समयमा अभागीहरूले आश्रय लिने उपयुक्त तीर्थस्थल थियो त्यो। अचम्म भयो, म भित्र पस्न साथ मेरो शरीर चङ्गा चाहिँ हलुको भएर शरीरभित्रका सबै उन्मादहरू समाप्त भए। मलाई लाग्छ त्यसपछि म लगातार 50 पटक जति त्यहाँ गएँ। पछि थाहा भयो मेरो 15 वर्षको पत्रकारिताको कमाई त्यहाँ गएर सबै समाप्त भइसकेको थियो। मैले पागलले जस्तै पैसाको खोलो बगाएँ। त्यसपछि मेरो बैङ्क खातामा न्यूनतम ब्यालेन्स मात्र बाँकी रहन गएको थियो। अन्त्यमा मैले त्यहाँ पुगेर कमाएको एउटै कुरा थियो, घोर नरकको अनुभूति। साँच्चै त्यो एउटा भयानक नरक थियो र त्यहाँ देखेका मानिसहरू नरकका नागरिक। मैले त्यहाँ सिकेको नरकको नागरिक शास्त्र सायद म कहिले बिर्सने छैन। मेरो दिमागमा त्यहाँका सबै पात्रहरू जब्बर रूपमा टाँसिएर बसेका छन्। रीता, उसले आफ्नो थर भनिन, उमेर 17-18, सिन्धुपाल्चोक बलेफीबाट भागेर आएकी। साथी मालतीसँगै बानेश्वरमा एउटै कोठामा बस्छे। उसलाई त्यहाँ आउने व्यवस्था छ। उसका बाबुआमा छैनन्। सम्पत्ति जम्मै काकाले आफ्नो नाममा पारेको छ। त्यसबाहेक ऊ त्यही काका बनाउँदोबाट पटक पटक बलात्कृत भएकी छ। किशोरी भएको बलात्कार खप्न नसकेर ऊ त्यहाँबाट भागी। तसर्थ ऊ यौनको विषयमा एकदमै नकारात्मक छ। ऊ त्यहाँ आउने ग्राहकलाई आफ्नो शरीरको कुनै अङ्ग पनि छुन दिन्न। त्यसैले त्यहाँ उसको भविष्य छैन। मेरो जस्तै उसको भविष्य पनि दरापमा छ। गीता, घरदाङ, थर चौधरी, यसअघि बौद्धको एउटा गलैँचा कारखानामा काम गर्थे। कारखानाको मालिकले यौन शोषण गर्न थालेपछि भट्किएर यहाँ आइपुगेकी। अब उसलाई जीवनको नयाँ परिभाषा थाहा भइसकेको छ। तसर्थ ऊ आफ्नो शरीर र अस्मिताको रक्षा गर्दिन। पार्वती, नैकाफी सर्किने, गाउँमा काम छैन, सहरमा चिप्स कोट्न आउँथे, पछि रेस्टुरेन्टमा काम गर्न गए। गाउँमा कसैलाई थाहा छैन ऊ यहाँ आउँछ भन्ने कुरा, त्यसैले उसलाई सधैँ एउटा चिन्ता हुन्छ, कतै यो ठाउँमा आफ्नो गाउँको मानिस आउने त होइन। उसको उमेर लगभग 28 वर्ष बिहा भइसकेकी लोग्नेले अर्कै स्वास्नी ल्याएर बेपत्ता भएको 5 वर्ष बितिसकेको छ। मालती सायद ऊ राई अथवा लिम्बू थर्के हुनुपर्छ। एकदमै भाटा जस्तो पातलो शरीर, छाती पुरुषको जस्तै सम्म छन्। उसलाई देख्ने बित्तिकै कुनै पनि मानिसले एड्सको शङ्का गर्छ। त्यहाँ आउने ग्राहक कसैले उसलाई नजिक आएको पनि मन पराउँदैन। ऊ प्रत्येक दिन त्यहाँ आउँछ र फर्कँदा राति अत्यन्त अपमानित मन लिएर घर फर्किन्छे। उता घरमा बुढो बाबु एकदम बिरामी छ। सायद बाबुको मृत्यु कुरो नै ऊ जन्मिएकी छ। सीता सामान्य डान्सर हो। फिल्मको हुलमा नाच्न जान्छे समय समयमा। दैनिक 100-150 खाएर कृषि मजदूर जत्तिकै त्यो ज्यालाले उसको जीवन चल्दैन। त्यसैले यहाँ आइपुगेकी छ। उसको सपना छ हिरोइन बन्ने। करिश्मा, मेलिना, ऐश्वर्या, किडम्यान, ब्रिटनी आदि उसको सपनाका बिम्बहरू हुन्छन्। ऊ यहाँ आउँछ भन्ने कुरा उसका मातापितालाई राम्ररी थाहा छ। ऊ भन्छे, म एक दिन मनिषा कोइराला बनेर देशको नाम चम्काउनेछु। त्यस्तै यहाँ आउने अरूका पनि आआफ्ना कथा छन्। तर त्योभन्दा पनि बाहिरबाट यहाँ आउनेहरू अझ बढी रङ्गविरङ्गका छन्। एउटा राजनीतिक नेता जस्तो मानिस त्यहाँ यदाकदा आउँछ। लगभग 50 वर्ष पुग्यो होला। भित्र पस्दा निकै डरको आभास छ चल्केको हुन्छ उसको अनुहारमा। उसलाई केटीहरूले पनि अङ्कल भनेर सम्बोधन गर्छन्। ऊ त्यो सम्बोधन सुनेर तितो अनुहार पार्छ। तर जब ऊ रक्सीको नसामा रम्न थाल्छ, त्यसपछि असजिलोपनका सबै अनुभूतिहरू बिर्सन्छ र त्यहाँको हल्ला, विपरीत लिङ्गीय स्पर्श र मादकतामा हराउँछ। नेताजी यहाँ आएको अखबारमा छापिएला नि, उसलाई केटीहरू जिस्काउँछन्। सालाहरूको अखबारको कार्यालयमा भोटे तालचा ठोकिदिन्छु। ऊ जिब्रो लरबराउँदै उत्तर दिन्छ। ऊ त्यहाँ होस गुमुन्जेल रक्सी खान्छ र आएको जति बिल तिरेर त्यहाँबाट हिँड्छ। बाहिर उसको ड्राइभर उसलाई कुरिरहेको हुन्छ, मुखमा थुक उमारेर। बाहिर पुगेपछि ऊ यति धेरै कन्जुस हुन्छ कि आफ्नो ड्राइभरलाई एक कप चिया खान समेत पैसा दिँदैन। पञ्चायतकालमा यो निकै ठुलो क्रान्तिकारी थियो, राधाकृष्णले एक दिन उसको विषयमा भनेको थियो। तर मैले अखबारमा हुँदा कहिले यसको नाम सुनिनँ त। यो त्यसपख धनगढीतिर थियो, राधाकृष्णले भन्यो। त्यहाँ आउने एउटा पात्र अझै धेरै उल्लेखनीय छ भन्ने मेरो ठहर छ। ऊ कवि हो तर राजकवि होइन। मानिस एकदमै पुरानो ढाँचाको देखिन्छ। दाढी पाल्छ, लेखनाथ पौडेल शैलीमा, तर लवाई अत्याधुनिक छ। हाम्रो हाफ सर्ट र राम्रो पाइन्टमा हुन्छ ऊ। दुब्लो पातलो छ, उमेर मेरोभन्दा केही बढी नै होला। एक दिन म एक्लै भूमिगत पसेको बेला उसलाई पहिलोपटक त्यहाँ देखेको थिएँ। ऊ केटीहरूलाई वरिपरि राखेर कविता सुनाइरहेको थियो। ऊ भन्दै थियो, कवि गोष्ठीमा चाहिँ मेरो कविताको शीर्षक हो त्यो सम्य सहरमा। त्यसै समय ढालियो मेरो स्मारक सडकमा र इतिहासको अन्त्य भयो कपटको कालो अँध्यारामा। गोलमाल भए अर्थ र परिभाषाहरू र मृतपिण्डमा परिणत भए समस्त संवेदनाहरू। म एकदमै आतंकित छु अहिले। हरक्षण पोलिरहन्छ मेरो छाती, ठाडा हुन्छन् कपालका त्यान्द्राहरू र हरदम नाचिरहन्छ आँखामा एउटा विद्रूप युद्ध। त्यसै समय शिथिल भए मेरा विश्वासहरू। दर्शनमा लाग्यो प्रश्न चिन्ह। धर्ममा आरम्भ भयो क्षयीकरण र आचार संहिता सुत्न गयो। आफ्नै बहिनीसित सायद अब म बुढो भएँ। शिथिल भए मेरा इन्द्रियहरू। कस्तो कठिन भएको, मानिसलाई बुझ्न कस्तो सकस परेको। ईश्वरलाई चिन्न किन बारम्बार झस्काउँछन् राक्षसी तन्द्राहरूले, किन स्थिर हुँदैनन् सपाट सपनाहरू। त्यसै समय डालियो मेरो स्मारक सडकमा र इतिहासको अन्त्य भयो। मैले उसको कविता ध्यान दिएर सुने। त्यसपछि म एकदमै जादुमय अवस्थामा पुगेको थिएँ। मलाई लाग्यो साक्षात फुटोयामा यहाँ आएर विषयहरूलाई उपदेश दिइरहेको छ। केटीहरू टुवाल्न परेर हेरिरहेका थिए। उनीहरू केही बुझिरहेका थिएनन्, तर उसको नजानिदो शक्तिले ओतप्रोत थिए। कविता सुनाइसकेपछि उसले आँखाभित्र भरिएको आँसु पुछ्यो र एक पेग रक्सी एकै खेपमा रित्त आयो। त्यसपछि चुरोट सल्कायो, बिल माग्यो, सबै केटीहरूलाई दामासाई 50 दरले टिप्स दियो र त्यहाँबाट हिँड्यो। म फेरि छक्क परेँ। त्यो एउटा सपना जस्तै घटना थियो र एकैछिनमा ऊ मेरो हृदयमा शिलालेख चाहिँ गरेको थियो। ऊ गएपछि समीराले भने, यो मानिस त मलाई जोगी जस्तै लाग्छ। अरू सबै छाँटकाँट जोगी जस्तै छ, कपाल दारी स्वभाव सबै फरक। यति छ गेरु लगाउँदैन र रक्सी खान्छ। यो यहाँ कुनै केटीहरूलाई हातसम्म पनि छुनुहुँदैन। सबैलाई आफ्नै छोरी जस्तो दृष्टिले हेर्छ। भन्छ, म जसलाई प्रेम गर्दिनँ त्यसलाई बासनाको दृष्टिले हेर्न पनि सक्दिनँ। अरू कुरा त परै जाओस्, प्रेम नगरेको आइमाईको छाला मुसार्नु ज्यादै ठुलो अपराध हो अरे। पार्वतीले भने, मलाई त त्यो पागल जस्तो लाग्छ। यहाँ आउने रक्सी खाने केटीहरूलाई टिप्स पनि दिने तर कसैको जिउमा पनि नसुने। यस्तो बदनाम ठाउँमा आएपछि केही नगरे पनि त्यो बिटुलेन भने, बाहिरबाट पस्दै समाते देखेपछि उसको हैसियत झर्दैन र भने विष्णुलक्ष्मीले भने। त्यसले पढेको कविताले मलाई निकै बेरसम्म रिङ्गाइरह्यो। त्यसले मेरै भावना बोलेको हो कि जस्तो लाग्यो मलाई। यो मानिस कहिलेदेखि यहाँ आउन थालेको? मैले समीरालाई सोधेँ। त्यस्तै 5-6 महिना भयो। पहिले कम्युनिस्ट पार्टीको नेता थियो अरे ठुलै ठाउँमा, तर कम्युनिस्टहरू घुसिया भए भन्ने कुरा थाहा पाएपछि यो यसरी हिँड्न थालेको हो, समीराले भने। यो कुरा कसले भन्यो तिमीलाई? मैले सोधेँ। उही गाडी चढेर आउने नेताले क्या, त्यो त धेरै चलाख छ त, उसले थाहा नभएको कुरा केही पनि हुँदैन। त्यति धेरै मास्तो पदमा पुगेको मानिस चाहिँ होला चाहिँ लाग्दैन, किनकि यदि त्यो तहको हुँदो हो त हाम्रो सूचनाको क्षेत्रबाट त्यो कसरी लुक्दो हो र, मैले भने। सायद समीराले मेरो सबै कुरा बुझ्न सकिन। ऊ त्यसपछि काउन्टरतिरको घन्टीको आदेश पालन गर्न त्यहाँबाट हिँडे। अरू केटीहरू पनि आफ्नो काममा लागे। विष्णुलक्ष्मी मेरो समीप आएर लठारिन थाले। सयौँ मानिसले गिजोलेको उसको काया मेरो कायामा रगडिन थाल्यो। त्यस्तै त्यहाँ थुप्रै अल्लारे केटाहरू पनि आउँछन् र एउटी केटीलाई आफूले लभ गरेको नाटक गर्छन्, खल्ती ताली खाली गर्छन् र घर फर्किन्छन्। तर म त्यत्रो समय बिना लक्ष्य किन त्यहाँ गएँ? राधाकृष्णले त्यहाँ गएर साँच्चै आफ्नै किसिमको मनोरञ्जन गरिरहेको थियो। नभन्दै उसले डोलमालाई एकदम चाँडै आफूतिर आकर्षित गर्यो। एक साँझ उसले आफूले बाँधिरहेको घडी उसलाई उपहार दियो। त्यो अप्रत्याशित उपहार पाएर डोलमा 3 छक परी, किनकि उसको यो पेसामा त्यति धेरै मोल पर्ने उपहार पहिलोपटक हात परेको थियो। त्यो कुरा त्यसै रात समीरालाई थाहा भयो। समीरालाई त्यो कुनै पनि किसिमले सह्य भएन। ऊ राति डेरामा पुगेर पनि सम्हालिन सकिन, रातभरि डाँडा छटपटीले निदाउनै सकिन। भोलिपल्ट उसले राधाकृष्णलाई भने, त्यो डोलमासित सङ्गत नगर्नुहोस्, त्यो एकदमै खतरनाक केटी हो, पैसा पायो भने एकैपटक 100 जनासित सडकमा सुत्न पनि बेर लाउँदिन। तर राधाकृष्णले उसको आग्रहलाई पटक्कै टेरेन, एउटा कानले सुन्यो र अर्को कानले उडाइदियो। त्यो घटनापछि वेट्रेसहरू पनि 2 गुटमा बाँधिए। घडी उपहार पाउने डोलमा बाँकी आइमाईहरूबाट अलगी र एक्लि केही दिनसम्म उनीहरू बीच चलेको शीतयुद्ध मैले राम्ररी चाल पाउन सकेको थिएँ। तर त्यो स्थिति पनि धेरै दिन टिकेन। जब कुनै एउटा अर्को लफङ्गाले उत्पात रक्सी खाएर भावुक भएको बेलामा एकैपटक 2000 टिप्स दियो विष्णुलक्ष्मीलाई। त्यसपछि अवस्था शीतयुद्धकालीन समीकरणमा बदलियो र सबै डोलमा प्रति पुनः नरम हुन थाले। त्यो एक प्रकारले घृणित खेल जस्तै थियो। नयाँ किसिमको महाभारत भने पनि त्यो फरक पर्दैन त्यसलाई। मानिसहरू विवश थिए कामनाले, लालसाले, इन्द्रिय सुखको मोहले र बाँच्नै पर्ने अदम्य आकाङ्क्षाले। अनि यो सबै तमासा देखाएर भूमिगत रचनाको भूमिगत मालिक अथाह रूपमा सम्पत्ति आर्जन गरिरहेको थियो। राजनीतिक अर्थशास्त्रको एकदमै सरल र सपाट सिद्धान्तले काम गरेको थियो त्यहाँ। भूमिगत रचनाको पछाडि राज्य थियो, त्यसैले पनि त्यहाँको व्यापारमा आर्थिक गतिका नियमहरू प्रभावशाली बनिरहेका थिए। त्यो रेस्टुराँको मालिक त्यहाँ कहिले आउँदैन थियो। भनिन्थ्यो ऊ सधैँ पुलिस, सेना र प्रशासनका माथिल्लो हाकिमको खातिरदारीमा 24 घण्टा प्रतिबद्ध रहन्थ्यो। सहरमा 10 वटाभन्दा बढी यस प्रकारका रेस्टुराँहरूको मालिक थियो। उसको स्पष्ट परिचय कसैसित थिएन, तसर्थ उसलाई सजिलोको निम्ति भूमिगत रेस्टुराँको भूमिगत मालिक भन्ने अलङ्कार लगाइएको थियो। त्यहाँ आउने सबैलाई यो ज्ञात थियो। तर म त्यत्रो समय बिना लक्ष्य किन त्यहाँ गएँ? त्यसको एउटै उत्तर थियो, म आफ्नो दिमागमा उत्पन्न भएको हत्या र हिंसाको ग्रन्थीलाई पूर्णतया निमिट्यान्न पार्न चाहन्थेँ, मेट्न चाहन्थेँ। तर मेरो त्यो कोसिस कदापि सफल भएन, किनकि म हाम्रो समयको भयानक अभागी थिएँ। समीरा त्यो एकदमै विभत्स बिम्ब भयो मेरो मस्तिष्कमा। मैले उसलाई मन पराएँ, तर उसले राधाकृष्णलाई ज्यान दिन चाहे। उता राधाकृष्ण चाहिँ यस किसिमको कुरुक्षेत्रमा कसैको पक्षमा पनि उभिएन। मैले त्यत्रो दिन सङ्गत गर्दा पनि राधाकृष्णलाई बुझ्न सकिनँ। सायद हरि र उसमा 180 डिग्रीको अन्तर थियो। हरि दीपज्योतिमा रहन्जेल पत्रिकालाई आफ्नै काम चाहिँ गर्थ्यो, तर राधाकृष्ण त्यसलाई अर्कै स्वार्थले हेरिरहेको थियो। हाम्रो पार्टी सरकारमा जाने कुरा आएको छ। त्यस्तो बेलामा हाम्रो नेतालाई अखबार चाहिन्छ। यदि तपाईँलाई असजिलो छ भने दीपज्योति बेच्नुहोस्, म तपाईँलाई राम्रै रकम उपलब्ध गराइदिन सक्छु, उसले हाकाहाकी भन्यो। त्यसैबीच समीरा सहरबाट हराए। सुरुमा त्यसको प्रतिक्रिया भएन। यत्रो सहरबाट मानिसहरू हराउनु कुनै नौलो र मूल्यवान समाचार थिएन। तर त्यो साँझ मेरो दिमागमा त्यो विभत्सताको आँधी आएर हल्लाउन पुग्यो। हामी नियमित संस्कार र चलनचल्तीको हिसाबमा भूमिगत छिरेका थियौँ, तर भूमिगतमा अर्कै दृश्य थियो। त्यस दिन भित्र कुनै गीत बजेको थिएन, सुनसान थियो। रङ्गी बिरङ्गी बत्तीहरू पनि बलेका थिएनन्, धुपको सुगन्ध पनि थिएन। त्यहाँ केटीहरू एकदमै आतंकित र उदास मुद्रामा उभिरहेका थिए, ट्वाल्ल परेर, कोही कसैसित बोलिरहेको थिएन। काउन्टरमा बस्ने सिक्युरिटी केटो पनि त्यहाँ थिएन। आज रेस्टुराँ बन्द छ कि के हो, मैले सोधेँ, तर त्यहाँ कसैले मेरो प्रश्नको जवाफ दिएन। राधाकृष्ण पनि त्यो स्थितिको भयानकतामा केही बोल्न सकिरहेको थिएन, नत्र ऊ फोहोरी गाली सुरु गरिसक्थ्यो। त्यसैबीच विष्णुलक्ष्मी रुन थाली। अचानक ज्वालामुखी विस्फोट भयो जस्तो गरी। त्यसपछि अरू केटीहरू पनि उसलाई पछ्याउन थाले। त्यसपछि उनीहरू रुँदै किचनतिर भागे। एकछिनपछि काउन्टरको सिक्युरिटी केटो टोयलेटतिरबाट बाहिर आयो। उसले हामीलाई देख्न साथ भयो, समीराले आत्महत्या गरेछ, सुन्दरी दलको जङ्गलमा कुहिएको लास भेटिएछ, सँगै उसले हाते ब्याग रहेछ, त्यसभित्र परिचय पत्र भेटिएपछि मात्र शनाखत भएछ, नत्र उसको लास कुहिएर नचिनिने भइसकेको थियो अरे। हाम्रो रेस्टुराँको साउ गएर दाह संस्कार गरिदिएछ। उसको कुरा सुनेपछि म पनि अचानक ठुलो खाल्डोमा खसेर उकुस मुकुस हुन पुगे चाहिँ भए। मैले उसको अनुहार झलझली सम्झेँ। सधैँ ऊ धेरै अस्थिर मनोदशामा रहन्थे, एकैछिनमा रुन्थे र आँसु सुक्न नपाउँदै बेसरी हाँस्थे। प्रहरीले उसको कोठाबाट बरामद गरेको चिठीमा पनि त्यस्तै खाले अस्थिरता, भावुकता र अँध्यारो संसारबारे लेखेकी रहेछ। त्यसपछि उसले आफ्नो आत्महत्याको तर्क प्रस्तुत गरेकी रहेछ। राधाकृष्णले त्यो समाचारलाई फेरि त्यसरी नै लियो जसरी उसको पूर्ववत स्वभाव थियो। उसले भन्यो, संसारका सबै यौन कर्मीहरूको नीति यस्तै हो, अब यसमा दुःख मनाउ गरेर के गर्ने? तर यसपटक उसले आफ्नो संवादमा पहिले पहिले जस्तो अश्लील शब्दको मिश्रण चाहिँ गरेन। मलाई त्यहाँ एकछिन पनि बस्न मन लागेन। त्यसपछि म लगत्तै राधाकृष्णलाई छोडेर आफ्नो डेरामा फर्केँ। समीराको अन्त्य सुनेर म केटाकेटीमा जस्तै आतंकित भएँ। जुनसुकै बेला पनि उसको प्रेत मेरो आँखा अगाडि छाइरह्यो। म आफ्नै जीवनसित त्यति कहिले डराएको थिइनँ। त्यसपछि नै मैले रन्जु छेत्रीसितको मनोयुद्धलाई स्थगित गरेँ। मैले सोचेँ अब मेरो निम्ति यो प्रकरण स्थायी युद्ध विराममा बदलिनेछ। म समीरालाई सम्झेर घन्टौँसम्म टोलाइरहेँ।
श्रुति सम्वेकमा अहिले हामीले सुनेको उपन्यासको शीर्षक हो दुर्भिक्ष। नारायण ढकालले लेख्नु भएको उपन्यास दुर्भिक्षको 9 श्रृंखलाको वाचन आजलाई यति नै। कार्यक्रमबाट अब हामीले विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiishruti@unn.com.np। हवस् त, अर्को साता दुर्भिक्षको 10 श्रृंखला लिएर आउने नै छौ। त्यसअघि मंगलबारको श्रृंखलामा सर्वभक्तको उपन्यास पागल बस्तीको वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशेन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म सजिता हमाल बिदा चाहन्छौ। शुभरात्री। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको शुक्रबारको श्रृंखलामा हामीले श्रावणको पहिलो सातादेखि नारायण ढकालको उपन्यास दुर्भिक्षको वाचन सुन्दै आएका छौ। 200 पृष्ठ रहेको उपन्यास दुर्भिक्षको 9 श्रृंखलाको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
फागुनको पहिलो हप्तामै त्यस वर्षको जाडो सकियो। चारैतिरका पहाडहरू उज्याला र हरिया भए। जाडो हुन छाडेपछि केही दिनमै तुवालो बाक्लिन थाल्यो। त्यसपछि मेरो मनोदशा र मौसमको यो तारतम्यता धेरै समानता आयो। मैले समीरालाई भेटेको दिनदेखि नै मेरो मन उज्यालो हुन थालेको थियो, तर त्यो पनि स्थायी हुन सकेन। बिस्तारै मेरो मनको बोझ यहाँको प्रदूषणमा बाक्लिएको तुवालो झैँ भएर गयो। घटनाको नालीबेली यस प्रकार छ। फागुनको दोस्रो हप्ता म र राधाकृष्ण फेरि ग्रिन बेल्टमा पुग्यौँ, तर त्यहाँ समीरा थिएन। त्यस दिन अर्डर लिन आउने केटी थिए शुक्रतारा। उसले हाम्रो प्रश्नको उत्तरमा भनी, उर्वेका खोकियो ज्वरो आएर डेरामा सुतेकी छ। तिमीले उसको डेरा देखेकी छौ? देखेको त छैन, तर सामाखुसीको अल्पाइन एकाडेमी नामको स्कुलसँगै छ भन्थे। फोन छ त त्यहाँ? फोन त घरपट्टिकोमा छ, तर बाहिरबाट फोन गरेको घरपट्टिले राम्रो मान्दैन। त्यस दिन हामीले एक थोपा पनि मादक द्रव्य खाएनौँ। राधाकृष्ण पनि तटस्थ देखियो, तर म चाहिँ समीरासित भेट नभएकोमा चाहिँदोभन्दा बढी निराश भएको थिएँ। त्यसपछि हामी आधा घण्टा जति नै त्यहाँबाट हिँड्यौँ। वेट्रेसले त भन्दै थिए समीरा छैन भनेर यति धेरै निराश हुनु भएन नि सरहरू, आखिर हामी पनि त कागजका पुतली मात्र त होइनौँ नि। तर हामीले उसको संवेदनशील छेडफेसलाई कतै पनि ठाउँ दिएनौँ। रिङ रोडको छेउबाट हिँड्दा मैले पुनः रन्जुलाई सम्झेँ। मेरो मनमा एउटा योजना पलायो। ए राधाकृष्णजी, तपाईँ रन्जुलाई नेपालगञ्ज फोन गर्नुहोस् त, सायद ऊ अहिले घरमै होली। रन्जुसितको मेरो कथाका सारा वर्णन राधाकृष्णलाई ज्ञात थियो, तसर्थ उसलाई मेरो प्रस्तावले कुनै अनौठो अवस्थामा पुर्याएन। फोनमा के भन्ने? खल्तीबाट मोबाइल झिक्दै राधाकृष्णले भन्यो, मेरो चर्चा नगर्नुहोस्, आफै मित्रताको हात बढाउन खोजेको कुरा गर्नुहोस्, काठमाडौँ बोलाउनुहोस्। अहिले त्यो खाली छ, लेक्चरसितको सम्बन्ध पनि मैले गर्दा भत्किसकेको छ। मेरो विचारमा प्रभाव जमाउन सक्नुभयो भने अवश्य तपाईँलाई पछ्याएर ऊ काठमाडौँ हाम फाल्दै आइपुग्छ। त्यसपछि राधाकृष्ण निकै हौसियो र मसित उसको नम्बर माग्यो। मैले उसलाई कोड नम्बर र उसको नम्बर दिएँ। सडकमा हिँड्दा हिँड्दै उसले निकै लामो कुरा गर्यो, आफू पनि कवि भएको कुरा बतायो। तर उसले रन्जुका कविताहरूको फ्यान भएको कुरा चाहिँ धेरै जोड दिएर दोहोऱ्याइ तेराई भनेर काठमाडौँ आउन आग्रह गर्यो। यसरी लगभग 12 मिनट उसले रन्जुसित कुरा गर्यो। स्वर निकै राम्रो रहेछ, कुरा गर्ने स्तर पनि निकै माथिल्लो खालको रहेछ। तपाईँले भन्नुभयो चाहिँ ऊ काठमाडौँ आउँछ, पर्सि फेरि फोन गरौँ भनेकी छ, त्यसपछि डेट फिक्स गर्छु रे। ठिक छ, तपाईँ त्यसलाई लिएर एउटा होटलमा जानुहोला। तपाईँहरू दुईजनाको प्रणालीलाई हेर्न म अत्यन्त व्यग्र छु। म अर्को कोठाको छिद्रबाट उसको चारित्रिक विघटनको दृश्य हेर्न चाहन्छु। यो एक प्रकारले अल्बर्टो मोराभियाको भाइरिजम जस्तै हो। तर तपाईँले लेक्चरसितको लीला त हेर्न मन पराउनु भएन अनि मसित उसुतेको हेर्न सक्नुहोला। तपाईँले लेक्चरमा धेरै फरक छ नि, ऊ शत्रु खेमाको कौरव थियो भने तपाईँ आफ्नै खेमाको पाण्डव हुनुहुन्छ। त्यसबाहेक तपाईँ मेरो इच्छाको अनुकूलतामा यो सबै गर्नुहुन्छ, त्यसो भएपछि के समस्या रहन्छ? त्यस रात राधाकृष्ण र मैले महाराजगञ्जको एउटा एकान्त र शान्त रेस्टुरेन्टमा बसेर मध्यपान गऱ्यौँ। त्यस रात पनि लामो समयसम्म मैले रञ्जु छेत्रीको जीवन, व्यक्तित्व र रचना संसारबारे निकै धेरै कुराहरू गरिरहेँ। त्यसपछि बाँकी रहेको समय नेपाली राजनीतिमा विशेष गरी प्रजातान्त्रिक आन्दोलनको पुनर्गठनको विषयमा कुराकानी भए। राधाकृष्ण छुटिएर डेरा फर्काँदा रातको 11 बजिसकेको थियो। त्यसबेला सिङ्गो सर मेरो मन जस्तै चिसो, शान्त र एक्लो भइसकेको थियो। कुनै कुनै वर्ष काठमाडौँमा माघको आधा आधीपछि नै जाडो सकिसक्छ। बिहानै बाक्लो तुवानो लाग्न थाल्छ र रात्रि वातावरणमा शीतको प्रकोप घटेर जान्छ। त्यस्तो विशेषता चाहिँ त्यस वर्ष केही बढी नै देखियो। वरिपरिको भूपरिदृश्यमा बिस्तारै हरियोपना बढ्न थाल्यो र खैरोपनाले ठाउँ छोड्न थाल्यो। समय अझ पूरा गतिमा कुदिरह्यो। फागुनको तेस्रो साता दिउँसो काठमाडौँ महानगरपालिका वडा नम्बर 9, 10, 34 र 35 का 13 क्याबिनेट स्टोरहरूमा प्रहरीले छापा माऱ्यो। छापा मार्नुको मूल कारण बताइएको थियो वेश्यावृत्ति। सुराखीको आधारमा छापा मारिएको भनिएका ती रेस्टुराँका ग्राहक, सञ्चालक र वेट्रेस कामदार गरी 45 जनालाई गिरफ्तार गरिएको थियो। समाचारमा जनाइए अनुसार प्रहरीले छापाको क्रममा रेस्टुराँभित्र यौन क्रीडा गरिरहेका केही जोडीलाई पनि नाङ्गै हालतमा फेला पारेको थियो। यस अभियानमा वडा प्रहरी कार्यालय गौशाला, बानेश्वर र तीनकुनी बढी सक्रिय रहेको कुरा उपत्यका अपराध अनुसन्धान शाखाको सूचना सञ्चार डेस्कले सार्वजनिक जानकारी मिलाएको थियो। जस्तो कि त्यसरी छापा मारिएका रेस्टुराँहरूको नाम पनि प्रकाशित भएको थियो अखबारमा। त्यसमा भीमसेनगोलाको मायालु, सिनामङ्गलको क्राउन सिटी, काठमाडौँ टप, सूर्य विनायक, सुनगाबा र तहलका क्याबिन रेस्टुराँहरू थिए भने पुरानो बानेश्वरको भुना, 32 पुतलीको राप्ती, गौशालाको रेड क्वीन, सुनकोशी, अप्सरा, माछा पोस्रे चिरपरिचित र सयपित्री रहेका थिए। भीमसेनगोला स्थित मायालु क्याबिनबाट यौन क्रीडामा संलग्न रहेका एक जोडीलाई रङ्गेहात पक्राउ गरिएको थियो। अपराध समाचारको सूचीमा परे त्यो खबरले कार्तिक 17 गतेका सबै दैनिक अखबारहरू भरिएका थिए। दीपज्योतिको कार्यालयमा प्रहरीले त्यो समाचार फ्याक्स गरेपछि 81 मेरो छातीमा धड्कनहरूको रफ्तार बढ्न थाल्यो। त्यसपछि मेरो सबभन्दा बढी ध्यान आकर्षण भयो गोङ्गोबुको ग्रीन बेल्ट रेस्टुरेन्ट एन्ड बार र त्यहाँ कार्यरत समीर थापा। म प्रेषित फ्याक्सका काला अक्षरहरूमा त्यो नाम छ कि भनेर खोज्न थालेँ। आज पुलिसले निकै रेस्टुराँहरूमा छापा मारेछन्। मैले मुखबाट शब्द निष्कासन गर्दा राधाकृष्ण अखबारको अन्तिम तयारीमा पुगेको भित्री पृष्ठको प्रुफ पढिरहेको थियो। माघे सङ्क्रान्ति भर्खरै सकियो, जुवातास खेलेर पुलिस अधिकृतहरूको गोजी रित्तो भएको थियो होला, अनि छापा माऱ्यो उसले भन्यो। तर यो अभियानमा ग्रीन बेल्ट चाहिँ परेन छ, मैले भने। त्यो रेस्टुराँलाई पुलिसको एउटा उच्च तहको अधिकृत आफैले चलाएको छ, अनि त्यहाँ किन छापा मार्ने? उसले क्रोधित मुद्रामा भन्यो। के त्यो रेस्टुराँ साँच्चै पुलिसकै हो र? त्यो त एसएसपी बालकृष्ण खनालको हो। त्यसो हुँदा त्यहाँ जान कुनै खतरा छैन होइन त? साँझ अखबारको काम सकेपछि मैले राधाकृष्णलाई भने, ए साँच्चै आज पनि ग्रीन बेल्ट जाने होइन? तपाईँ भन्नुहुन्छ भने म जहुन्नमा पनि जान तयार छु, मुसुमुसु हाँस्दै उसले भन्यो। शुक्रबार परेकोले त्यो दिन अलि बढी नै भिड थियो। शुक्रता र मिनु च्यापेर सेता दाँतहरू प्रदर्शन गर्दै हाम्रो छेउ आए। ऊ धादिङ कि तामाङनी भन्थे आफूलाई। समीरा खोइ अचल, मैले सोधेँ। ऊ त यहाँबाट अर्कै रेस्टुराँमा गए। कहिले? एक हप्ता भयो। यहाँभन्दा बढी टिप्स हुन्छ अरे त्यहाँ। तलब त उस्तै हो, तर त्यहाँ आफूले जति गेस्ट बढाउन सकियो त्यसै आधारमा बढी पैसा पाइन्छ अरे। तलब चाहिँ कति हुन्छ? महिनाभरि आएको 1000 तलब पनि समयमा पाइँदैन। त्यो रेस्टुराँ कहाँ छ त? मैत्री देवीको भूमिगत रेस्टुरेन्ट एन्ड बार। नाम सुन्दा साथ राधाकृष्ण बेसरी हाँस्न थाल्यो। शालाहरू नाम पनि के राख्छन्, भूमिगत रेस्टुरेन्टले, उसले भन्यो। त्यसो भए त्यहीँ जाउँ न त, मैले भने। मेरो यो प्रस्ताव सुनेको हाँसिरहेको राधाकृष्ण टक्क अडियो र मेरो मुखतिर हेर्न थाल्यो। के रे, के भन्नुभयो? जाम्रे, उसले सोध्यो। हो, समीरालाई भेट्नै पर्यो आज जसरी भए पनि। शुक्रता र छक्क परियो। राधाकृष्ण पनि एकछिन पक्क परेर मेरो मुखमा हेर्न थाल्यो, तर मैले आफ्नो दृढता जारी राखेपछि ऊ त्यहाँबाट उठ्यो। मैले 50 रुपियाँको नोट शुक्रताराको हातमा राखिदिएर हलुका ढङ्गले उसका पुक्चे गालामा चिमोटेँ। रेस्टुराँ हाताबाट बाहिर निस्कदा पश्चिमी चिसो हावा हाम्रो अनुहारमा छोएर कुद्यो। हामी बाहिरको ध्वनि र धुवाको कोलाहलमा मिसिँदै ट्याक्सीको खोजमा भौँतारिन थाल्यो। ट्याक्सीबाट ओर्लेर रेस्टुराँको सामु पुग्दा घडीमा 6:30 बजिसकेको थियो। वरिपरि बिजुलीका चिमहरू टिमटिमाउन थालिसकेका थिए। सडकमा दिउँसोको जस्तो घुइँचो र तनाव पनि घट्दै गइरहेको थियो। रेस्टुराँ सडकको दक्षिणपट्टिको एउटा अग्लो घरको भुइँतलामा थियो। त्यो तला सडकको पेटीभन्दा केही गहिरो र सिँढी ओर्लेर जानुपर्ने अवस्थामा थियो। त्यस हिसाबले भूमिगत नाउँ सुहाउँदो नै लाग्यो मलाई। सिडीमाथि पेटीमा एउटा सुरक्षा गार्ड उभिएको थियो, तर उसँगैको कुर्सी चाहिँ धुलोले पुरिएको देखिन्थ्यो। हामीले रेस्टुराँतिर ओरिन पाइला नउचाल्दै उसले थाहा पायो हामी उसका ग्राहक हौँ, तसर्थ उसले बेसरी तन्केर हामीलाई सलाम गर्यो। हामी ढोका तानेर भित्र पस्यौँ। राधाकृष्ण अघिअघि र म पछिपछि। भित्र काउन्टर र साँगुरो लबी थियो, जहाँ एउटी मङ्गोल काठकी केटी र एउटा च्यासे केटो थिए। हामी भित्र पसेको केटो काउन्टरमा रहेको आफ्नो मेचमा पुग्यो। मङ्गोल केटीले हामीलाई बडो एउटा बाटो देखाए। उसले हामीलाई एउटा इनार जस्तो सानो क्याबिनमा पुर्याए र भनी, के खाने हजुरत? उसले सोध्न नपाउँदै एक्कासी सलाह जस्तै शैलीमा केटीहरूको एउटा हुल नै त्यहाँ बस्यो। नमस्कार, म रीता, म गीता, म मालती, म माधवी, म डोलमा, म रामकली, विष्णु लक्ष्मी, म पार्वती। एक्कासी आठजना केटीहरू त्यो साँगुरो केबिनभित्र खाँदिए। उनीहरूले धमाधम आफ्नो परिचय दिँदै हात मिलाउनको लागि समीरातिर हामीतिर हात दिए, तर त्यो हुलमा समीरा थिएन। तिमीहरूमध्ये समीरा नामकी आइमाई कोही छैन? मैले उनीहरूको बनावटी उत्साहलाई होच्याउने तरिकाले ठूलो स्वरमा कराएर भने। मेरो टर र प्रश्नले एकैछिन बाँसको झ्याङमा सारौँटीहरूको बथानको जस्तो आवाज र कोलाहल बन्द भयो। को समीरा? शर्मिला त भन्नुभएको होइन, त्यही सेफाली जरिवाल? पार्वतीले भने, हो हो, जरिवाला कम्मर हल्लाएर कस्तो राम्रो नाच्छे, सरले त्यही भन्नुभएको त होला नि, विष्णु लक्ष्मीले भने। तर त्यसले त समीरा भन्थे, म अकमकिएँ। यी यौनकर्मीहरू उस्तै हुन् क्या, कसैले आफ्नो साँचो नाम भन्दैनन्। राधाकृष्ण पुरानै पारामा च्याठियो। तिमीहरू यत्रो सङ्ख्यामा यौनकर्मीहरूको के काम यहाँ? दुइटी बसेर सबै भाग, फेरि उही तर्जमा, राधाकृष्ण करायो। म जुस खान्छु, म एक गिलास बियर, म एउटा फेन्टा, म चुरोट, जानेको सेक्वा, फ्रुट सलाद। फेरि उनीहरू रद्दी कविको रद्दी कविताका हरफ चाहिँ कराउन थाले। मेरो टाउको त्यसै टन्किन थाल्यो। ल जे मन लाग्छ खाओ, जाओ तर यहाँ नबस्छ। राधाकृष्ण फेरि गुर्लियो। उसको पनि सायद मेरै जस्तो अभिकार भएको थियो। अझ मेरो मनोदशा राधाकृष्णको भन्दा एकदमै फरक थियो। केटीहरू आफ्ना मातृ अङ्गहरू हामीतिर घिसारेर आफ्नो व्यापार गरिरहँदा म भित्रभित्रै धेरै निसासिन थालेको थिएँ। त्यसै बेला काउन्टरको सिक्युरिटीले एकमुठो अगरबत्ती सल्कायो, जसले गर्दा क्याबिनको माथिबाट बाक्लो र खार उत्पन्न गर्ने धुवाको मुस्रो हामी बसेको ठाउँतिर ओहिरियो। यस साला कञ्चटे, यो कोठी खोल्छस् अनि पाप कटाउन धुप बाल्छस्? राधाकृष्ण पनि सहन नसकेर उत्तेजित भयो। राधाकृष्णको त्यो आवाज उताको टिटोले सुनेन। अझ उसले हिन्दी सिनेमाको एउटा उत्तेजक गीत पो बजायो क्यासेटबाट। त्यसै बेला समीरा देखिए। ऊ एकदमै गम्भीर र शालीन मुहारमा हामीलाई नमस्कार गरिरहेकी थिए। यी सबैलाई लखेटेर तिमी यहाँ आऊ त, मैले भने। जाओ उता गएर घिच आफूलाई मन लागेको कुरा, यहाँ भिड नगर, राधाकृष्णले भन्यो। यसरी सबैलाई खुवाएर साध्य लाग्दैन, समीराले भने। ऊ निकै आफन्तपन देखाउँदै राधाकृष्ण छेउ गएर बसी र उसको कपाल मुछाएर लागे। ए विष्णु लक्ष्मी, त उहाँ सरको नजिक बस, बाँकी अरू केबिनहरूमा जाओ, त्यहाँ गेस्टहरू रिसाउन थाले होलान्। त्यसपछि उनीहरू त्यहाँबाट हिँडे। विष्णु लक्ष्मी नामकी केटी लाज मान्दै मतर्फ सरे। ऊ कालो बर्णकी ठिकै हिस्सिकी थिए। कहाँ हो नि तिम्रो घर, मैले सोधेँ। झापा दमक, उसले भने। लोग्ने छैन? लोग्ने छ, केटाकेटी छन्, तर ती कुनै आफूलाई काम लागेनन्। यहाँ आउने सबैको कथा केही न केही दारुण छ, मैले भने। कथा बनाउँछन् यी केटीहरू, सम्पादकजी सबै कुरा पत्याउनुहुन्छ तपाईँ। ल अब धेरै बकबक नगर, आज हामी हुस्की खान्छौँ, तिमीहरू के खान्छौ, फेन्टा या बियर? राधाकृष्णले भन्यो। हामी दुई बहिनी एउटा बियर, विष्णु लक्ष्मीले भने। समीर हाम्रो अर्डर लिएर किचनतिर लागि। मैले विष्णु लक्ष्मीको काँधमा आफ्नो हात राखेँ। मैले सोधेँ, कति वर्षको भयो? 28, मभन्दा 5 वर्ष कान्छी रहेछौ। अनि लोगेले किन निकाल्यो? मलाई छिमेकीसित सुतेको बात लगायो र हरसाँझ कुट्न थाल्यो। कसैले निसाफ गरेनन्, माइतीले पनि सुनेनन्। त्यसपछि भागेर यहाँ आए। उसले जे नाम दिएको थियो त्यही भए। ऊ विद्रुप ढङ्गमा खिर्किताउन थाले। त्यसपछि उसले मेरो दाहिने हातका औँलाहरू समातेर बिस्तारै आँखाहरू पड्काउन थाले। मलाई औँला पड्काएको मन पर्दैन, मैले भने। स्वास्थ्यको लागि फाइदा हुन्छ, अकुप्रेसरकै एउटा भाग हो यो, उसले भने। अकुप्रेसरबारे थाहा छ? बिरामी हुँदा त्यस्तै डाक्टर कहाँ जाँदा थाहा पाएकी हुँ। उता सिलगढीतिर यसको चलन छ। कोठामा बिस्तारै धुवा पात लिन थाल्यो। अझ पेटमा हुस्कीका केही घुटकाहरू छिरेपछि वातावरण केही बढी नै सङ्गलेको जस्तो भान भयो। त्यसबीचमा समीर आएर राधाकृष्ण निर बसेर बियर तन्काउन थालिसकेकी थिए। बियरको घुटको पछि विष्णु लक्ष्मी झानेको सेक्वाका केही टुक्राहरू चपाउन थाले। तिनीहरू यसरी स्वाच्छित खान थाले। त्यसको अर्कै सौन्दर्य बोध थियो। सायद तिनीहरू जीवनको महत्त्वलाई धेरै उचाइमा आत्मसात गरेर सेक्वा चपाइरहेका थिए। त्यस्तो आनन्द मैले आफ्नो बाल्यकालमा पनि सङ्ग्रह गर्न सकेको थिएन। एउटा अबोध अभिव्यक्ति पटापट सेक्वाको बुझुमुखमा, मानौ धेरै वर्षको प्रतीक्षापछि तिनीहरूले खान पाएका थिए। त्यसपछि विष्णु लक्ष्मीले अर्को एक सासमा गिलासको सबै बियर कुट्काए र गिलास कोप्ट्याए। म धेरै बियर खान्न, अब खाएँ भने मलाई एकदमै लाग्छ, उसले भने। मैले कतै पढेको थिएँ, कुनै सस्तो डाइजेस्ट टाइपको पत्रिकामा हो कि क्या हो, महिलाको शरीरमा पुरुषको तुलनामा लामो समयसम्म बियरको नसा रहन्छ, त्यसकारण बियरको सेवनबाट आइमाईहरूले टाढै रहनुपर्छ, राधाकृष्णले थप्यो। उसको कुरामा समीरा र विष्णु लक्ष्मी संवेदनहीन देखिए। म भूमिगत रेस्टुराँको विशेषता के थियो भने एउटा ठूलो कोठालाई साना साना क्याबिनहरूको ढाँचामा विभाजित गरिएको थियो। एक मान्छे जति अग्ला बारहरूले थुप्रै प्रकोष्ठहरूलाई एकअर्काबाट सम्बन्ध विच्छेद गरिएका थिए। त्यहाँ सबै क्याबिनहरू अलग अलग टापु जस्ता लाग्दथे। प्रत्येकको ढोकामा लुगाका पर्दाहरू झुन्डिएका थिए। एकछिनपछि मलाई पिसाब लाग्यो। म विष्णुलक्ष्मीको अङ्गालबाट फुत्किएर टोयलेट खोज्न काउन्टरतिर लागेँ। काउन्टरको केटोले एउटा विपरीत दिशाको कुनातिर सङ्केत गर्यो। सोझै जानुहोस् पहिलो ढोका। उसले चोरौँला प्रयोग गर्दै ठाउँ देखाउन मलाई भयो। टोयलेटबाट फर्काँदा समीरा मेरो ढोका अगाडि थिए। आज हजुरहरू मेरो डेरामा बस्दै जाने हो, रक्सी धेरै नखानु होला। 8:30 बजे पुल्ने र गरौँ बिनु, म विष्णुलक्ष्मीलाई लिएर आउँछु। मलाई हुस्कीको मात लागेको कारण उसको यो प्रस्ताव धेरै लोकप्रिय र रङ्गीन लाग्यो। म क्याबिनमा फर्किँदा राधाकृष्ण पनि रमाइलो किसिमले मातिसकेको थियो। मैले उसको कानमा बिस्तारै समीराको प्रस्ताव भने, त्यो सुनेर ऊ पनि आनन्दित भयो। तर जब बिल तिर्ने बेला आयो, राधाकृष्ण अत्यन्तै क्रुद्ध भयो। जम्मा 1.5 म्याकडोबेल, 1 प्लेट झानेको सेकुवा र 1 प्लेट काँक्रो खाए बापत तिर्नु परेको थियो 5,000। के बिल ल्याएको यो? उसले नराम्रो शब्द प्रयोग गर्दै समीरालाई हप्कायो। अघि सबैलाई जे मन लाग्छ खाओ भने कि होइन, ऊ पनि चर्किए। ए भइगयो छोड्नुहोस् राधाकृष्णजी, कहिलेकाहीँ यस्तै हो जिन्दगीमा, मैले भने। कहाँ हुन्छ, यी साला ठगहरू हुन्। तिनीहरूले सबै खाएको हिसाब जोड्दा पनि 1,200 भन्दा बढी हुँदैन। म मेरो डिएसपी साथीलाई तुरन्त फोन गर्छु र यो ठाउँमा छापा मार्न लाउँछु। भइगयो भइगयो छोडिदिनुहोस्, आज एक दिन जुवा नै हारियो, लफडातिर नलागौँ, मैले पुनः अनुरोध गरेँ। निकै कचकच भएपछि समीराले बिलमा डिस्काउन्ट गराएर ल्याएँ। अब पहिलेको भन्दा 800 कम तिर्नुपर्ने भयो। मैले म ठाडै आफू ठगेको स्वीकार गरेर मुसुक्क हाँसेँ। त्यो रात हामी ट्याक्सी लिएर समीराको डेरामा गयौँ, तर विष्णुलक्ष्मी हामीसित गएन। ऊ 9 बजी रेस्टुराँको गाडीमा आउँछ अरे, समीराले भने। अस्कल होटलको होस्टेलको पछाडिपट्टि ओह्रालोबाट अलिकति तल झरेपछि समीराको डेरा आइपुग्यो। ट्याक्सी छोडेपछि अलिकति अग्ला अग्ला घरहरूको चेपबाट त्यहाँ पुगिन्छ भन्ने सूचना हामीलाई दिइरहेकी थिए समीरा। मासु र रक्सी किन्ने सल्लाह अनुसार हामी एउटा छाप्रो प्रकारको पसल अगाडि पुग्यौँ। त्यसै बेला समीराले अति हडबडाएर आफ्नो झोलाको अन्तरकुन्तर खोतलिएर चिच्याई, लौजा कोठाको साँचो हराएछ, अब के गर्ने? हामी जहाँ जाँदै थियौँ त्यहाँको प्रवेशद्वारमा त्यस्तो बाधा उत्पन्न भएपछि म र राधाकृष्ण दुवै अचम्भित भयौँ। कत्रो छ तालचा, फोर्न वा काट्न मिल्दैन? मैले सोधेँ। के रे फोर्ने, हाम्रो साम्बर केही त छैन, तर तालचा काट्ने केही पाए हुन्थ्यो कि? म जहिले पनि यस्तै हुस्सो हुन्छु। यो पटक समेत 3 पटक भइसक्यो तालचा फोरेको। यसअघि घरबेटीले फोरिदिएका थिए, तर आज कसरी जाने उसलाई गुहार्न? मेरो मन कहिले ठाउँमा हुँदैन र साँचो हराइरहन्छ, ऊ कराउन थाली। त्यसै बेला एउटा वर्कसप जस्तो पसलमा मेरो आँखा परे। त्यो मोटरसाइकल मर्मत गर्ने पसल थियो। म सरासर त्यहाँ गएँ। त्यहाँ एउटा सिक्युरिटी केटो थियो, सर्वाङ्ग जिउभरि कालो पतिएको। एउटा ह्याक्सो ल्याउन भाइ, बरु पैसा जति पर्छ लिऊ। सुरुमा त्यसले मानेन, त्यो पसलको कामदार रहेछ, साउ गइसकेको रहेछ। म उसलाई फकाउन थालेँ। बरु 100 रुपियाँ लिऊ, 40-50 भन्दा बढी त्यसलाई पर्दैन, अरू पैसा तिमी खर्च गर्नु, मैले उसलाई भने। केही पैसाको लोभमा उसले एउटा 1 फुट जति लामो ह्याक्सो दियो। त्यो लिएर हामी गल्लीको माझबाट डेरातिर लाग्यौँ। हामी त्यहाँ पुग्दा लगभग चकमन्न भइसकेको थियो, तर मूल ढोका खुलै थियो। राति आउनेहरू हुनाले त्यसो हुनसक्छ भन्ने मलाई लाग्यो। एक तला माथि उक्ल्यौँ हामी। घर ठिकै खालको थियो, निर्माणाधीन। भाडाको लोभले भित्तामा रङरोगन नगरिकनै मानिसहरू राखेको बुझिन्थ्यो। त्यो तलामा समीरा बाहेकका अरू 2 कोठाहरू थिए। यहाँ अरू को बस्छन्? चोर जस्तै मानसिकतामा मैले सोधेँ। सँगैकोमा मधिसीहरू बस्छन्, खाली सिसी पुराना कागज। अर्कोमा सिनेमा हलमा काम गर्ने गेटकिपर केटो बस्छ। यहाँ त केही छैन, तर घरबेटीले चाहिँ हामी यहाँ छौँ भन्ने थाहा पाउनुहुन्न। अनि विष्णुलक्ष्मी, ऊ भुइँतालामा बस्छे। लगभग आधा घन्टा जति ह्याक्सो घोटेपछि तालचा फुक्ल्यो। त्यस अवधिमा म पसिनाले सर्वाङ्ग भिजिसकेको थिएँ। कोठा 10-10 आकारको थियो। कोठाको पूर्वपट्टि मोहडामा एउटा ऐना हालेको ठूलो झ्याल थियो। झ्यालमा एउटा मैलो मैलो खाले कपडा टाँसिएको थियो, त्यसलाई पर्दा भने पनि हुन्छ। एउटा कुनामा दुर्गा भगवतीको एउटा सानो तस्विर थियो, पूजा गरिएको। कोठाको दक्षिणी भित्तामा एउटा खाट र एकसरो ओछिने ओढ्ने ओछ्याउने थिए। सिरक एउटा मात्र थियो र तकिया 2टा। तल बिछुनाको नाममा पनि एउटा पातलो फोम मात्र थियो, तन्ना पनि निकै पुरानो देखिन्थ्यो। अर्को कुनामा केही भाँडाकुँडाहरू थिए, 3 थालहरू, 4 गिलास, एउटा बाल्टिन र 2 ससाना मटितेल हाल्ने स्टोभहरू, अनि एउटा ठूलो बाटा, एउटा चुलेसी। त्यस्तै एउटा सानो स्टुल थियो नजिकै। त्यहाँ एउटा मैनबत्ती ठडिएको थियो र त्यसको वरिपरि पग्लेका मैनहरूको थुप्रो थियो, अर्थात् बत्ती गएको बेलामा त्यो बल्थ्यो। अनि त्यो स्टुल पनि बस्नको निम्ति भन्दा पनि प्रयोजनको निम्ति प्रयोग भएको जहीँ लाग्थ्यो। त्यसपछि मसला, नुन र खानेतेलका केही डिब्बा र सिसीहरू। मैले सबैतिर हेरेपछि देखेका कुराहरू मोटामोटी यति नै थिए। एउटा गरिब बेस्याको डेरामा योभन्दा बढी के नै हुन्छ र? मैले सरसामानमा धेरै आँखा लगाएको देखेपछि समीराले भने। उसको त्यो भनाइले पनि म धेरै भावुक भएँ। तिमी बेस्या होइनौ, कोही पनि बेस्या हुँदैन। परिस्थितिले तिमी त्यहाँ पुगेकी छौ, हामी तिम्रो दुःखको साझेदार हौ, तिमी हाम्रो असल साथी हौ, मैले भने। त्यो सुनेर समीरा आँखाबाट आँसु झार्न थाली। जीवन यति कठोर छ कि हामी कहिले एकअर्काको दुःखको साझेदार हुन पाउँदैन, तर आज मलाई धेरै खुसी लागेको छ। समीरा जस्तै एउटी स्वच्छ आइमाई साथी मसित छ। म भावुक कविता झैँ पग्लिन थालेँ। सायद उसकैको मातमा म केही बढी नै भावुक भइसकेको थिएँ। हामी दुईजना बीच चलेको संवादले वातावरण यस्तो भनेछ। राधाकृष्ण पनि पग्लियो। त्यसपछि ऊ रक्सी खाने गिलासहरू पखाल्न थाल्यो। तिनवटा गिलासमा पिँत पिँतमा रक्सी हालेपछि उसले चुरोड सल्कायो। समीराले कुकरमा भात बसाली र मासु काट्न चुलेसी झिकी। खाना पाकेपछि विष्णुलक्ष्मी आइपुगेर समीराको कानमा खुसखुस गरी त्यो केही बुझिएन। तर त्यसपछि समीराले प्रतिक्रियामा रिसाएर भने, ठिक छ, संसारमा सबै चरित्रवान र असल बन्न जन्मेका छैनन्। म मात्र एउटी खराब र चरित्र हुन्। त नआए न दुवैजनासित म एक्लै सुत्छु। समीरा उग्रचण्डी झैँ रिसाएर फनफनी घुमी। पछि थाहा भयो विष्णुलक्ष्मीले मासिक धर्म सुरु भएको कुरा गरेछ। त्यसले ढाँटेकी पनि हुनसक्छ। सायद तपाईँहरूसित पैसा छैन भन्ने थाहा छ। रेस्टुरेन्टमा बिल तिर्दा त्यसले थाहा पाएकी थिए। अचेलका आइमाई कम मापाका छन् र सबै कुरामा पैसा मात्र देख्छन्, समीराले भने। यो घटनापछि मलाई धेरै अझै धेरै फरासिलो लाग्यो समीरा। मलाई लाग्यो यो साँच्चैकै महान आत्मा हो। उसमा कतै पनि लालचका रङहरू छैन। ईश्वरका किताबहरू हुँदा पनि पवित्र छेउ। त्यस रात हामी तिनैजना एउटै खाटमा सुत्यौँ। माझमा समीरा र दुईतिर हामी, राधाकृष्ण छेउतिर र म भित्तातिर। बाहिरबाट हेर्दा यो दृश्य अत्यन्त भद्दा र अश्लील लाग्न सक्छ, तर मेरो परिभाषामा त्यो कुनै पनि हालतमा अश्लील घटना थिएन। किनकि समीराको सम्पूर्ण गतिविधिले के देखिन्थ्यो भने, ऊ पूर्णतया राधाकृष्णसित समर्पित थिए। जब हामी ओछ्यानमा घुस्रियौँ त्यसपछि उसले राधाकृष्णलाई अँगारो मारेर बेसरी रोए। मेरो छोरामा तिम्रो अनुहार छ, उसले भने। त्यसपछि राधाकृष्णको मानसपटलमा कस्ता तरङ्गहरू कुदे म भन्न सक्दिनँ। तर त्यसपछि मलाई उत्पात रक्सीको तलतलले लखेट्यो। म उठेँ, बत्ती बालेर हाफ बोतलको पिँधभन्दा माथि रहेको सबै रक्सी गिलासमा खनाएँ र एकै सासमा स्वाटै निकलेँ। म पुनः ओछ्यानमा घुस्रिँदासम्म पनि मेरो पेट भतभत पोलिरहेको थियो। त्यसपछि म चेतना सुन्ने भएँ। त्यसपछिको केही कुरा मलाई थाहा छैन। बिहान उठ्दा मेरो टाउको अचाकले दुखिरहेको थियो। समीरा र राधाकृष्ण अझै मस्त निद्रामा थिए। समीराका दुवै हातहरू राधाकृष्णको गलामा आलिङ्गनबद्ध थिए। मैले पर्सबाट 1100 झिकेर त्यहाँ स्पष्ट देखिने ठाउँमा राखिदिएँ। त्यसपछि लुगा लगाएर म बाहिर निस्केँ। बिहानको चिसोमा पुगेर पनि मेरो टाउको टन्किन कम भएन। तसर्थ म सामाखुसीमा बिहानै खुल्ने कुनै भट्टी पसल छन् कि छैनन् भनेर भौँतारिन थालेँ। त्यो घटनापछि मैले रन्जुला अरू धेरै सम्झेँ। मलाई लाग्छ म धेरै अस्थिर प्रकारको मानिस हुँ। केही समयमा मैले सगरमाथा जति अग्लो घृणाको उचाइ निर्माण गरेको थिएँ रन्जुका विरुद्ध आफ्नो मनमा। तर समीराको राधाकृष्णप्रतिको भावुकतापछि म आत्मसमीक्षाको ठूलो बुमारीमा परेर रन्थनिन थालेँ। एउटा सानो कुरामा अहङ्कार किन, जुन अहङ्कार सारा सृष्टि र प्राकृतिक न्यायको विपक्षमा छ। मेरो पनि त दोष थियो यो त्रास्तीमा। मैले उसलाई उसको समाजमा अवमूल्यन गराएको घटनाले पनि त प्रेम र सद्भावलाई कुनै ठाउँ दिएको थिएन। तसर्थ मैले निर्णय गरेँ म रन्जुसित माफी माग्छु। मलाई विश्वास छ ऊ मलाई अवश्य क्षमा गर्छ।
कार्यक्रम श्रुति सम्वेकमा हामी अहिले उपन्यास दुर्भिक्ष सुनिरहेका छौं। यसको बाँकी अंशको वाचन केही बेरमा हुने नै छ। उज्यालो सुन्दै गर्नुहोला। गरिब के छ पुदा